आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। भनिएको छ, पापको कारण मानिसका हृदय जन्मेदेखि दुष्टतातर्फ ढल्किएको हुन्छ। आफ्नै स्वरूपमा परमेश्वरले सृजना गर्नुभएको मानिसलाई आफ्नै उद्देश्यमा रूपान्तरण गर्ने र ख्रिस्टको चरित्रमा प्रतिस्थापन गर्ने परमेश्वरको चाहना छ। यो सब हाम्रो भलाइको लागि गरिएका योजनाहरू हुन्। श्रोता, के तपाईँ यो भलाइको कार्यक्रममा परमेश्वरलाई सघाउन चाहनुहुन्छ? प्रभु येशू ख्रिस्ट हृदयको ढोकामा उभिएर ढकढक्याउँदै हुनुहुन्छ। उहाँ तपाईँमा भएर तपाईँको जीवनलाई राम्रोतिर असलतिर ढल्काउन चाहनुहुन्छ, बदल्न चाहनुहुन्छ। आशाको बाणी कार्यक्रमलाई नियमित सुनेर परमेश्वरको चाहनाको महत्वलाई बुझेर बाँच्नुको महत्वलाई यहाँले बुझ्न सक्नुहुनेछ भनेर हामी विश्वस्त छौँ। आउनुहोस्, फेरि तपाईँलाई न्यानो स्वागत गर्दै हाम्रो कार्यक्रमलाई सुनिदिनु हुन अनुरोध गर्दै यो मिठो भजन यहाँ सामु राख्दैछु।
संसारमा मैले धेरै मित्र पाए, सहायक सम्झे सदा रमाए। संसारमा मैले धेरै मित्र पाए, सहायक सम्झे सदा रमाए। तेरे मित्र पाए, सहायक समझे सदा रमाए। दुर्दिन आयो चेतौनी बिना, दुर्दिन आयो चेतौनी बिना। मित्रगण मैले हराए जन्मा, बेसहारा धर्मरिंदा आत्मा पाए। बेसहारा धर्मरिंदा इस आत्मा पाए। कारण हर प्रभु मेरा, अस सहित स्तुति करछु, कृतज्ञता प्रदान करछु। बानी दुर्ता जगत को ठुकराई, प्रेमी हृदय को, प्रेमी मबाने दुर्ता जगत को ठुकराई, प्रेमी हृदय को। मोहित बैपाची लगदा जगत को, मोहित बैपाची लगदा जगत को। लुटिए इज्जत सर्वस अपनो, हृदय टूटी धर्मरिंदा इस आत्मा पाए। हृदय टूटी धर्मरिंदा इस आत्मा पाए। कारण हर प्रभु मेरा, आशु सहित स्तुति करछु, कृतज्ञता आराधन गर्छु। चोट पाउँदा मैले क्रिसलाई झन्झोरले तब अङ्गले साराको तिक्ता चोट पाउँदा मैले क्रिसलाई झन्झोरले तब अङ्गले क्रिसको स्पर्शले
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता मित्र, न्यानो क्रिस्टियन अभिवादन, म तपाईँकी पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर पुनः तपाईँहरूको बीचमा उपस्थित भएको छु। मलाई आशा छ तपाईँ यो कार्यक्रमलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वरका प्रशस्त आशिषहरू तपाईँले प्राप्त गर्दै हुनुहुन्छ। आजको प्रस्तुतिलाई सुरु गर्नुभन्दा पहिले आउनुहोस् हामी परमेश्वरमा अगुवाईको लागि प्रार्थना गरौँ। जीवी जिउँदो महान दयालु परमेश्वर, प्रभु यीशु, तपाईँ कति महान हुनुहुन्छ परमेश्वर। तपाईँले गर्नुभएको त्यो महान बलिदान र त्याग जसलाई हामी आकलन गर्न सक्दैनौँ, शब्दको भित्र त्यसलाई समेट्न पनि सक्दैनौँ प्रभु। तपाईँको त्यो अतुलिने प्रेम, धन्यवाद छ प्रभु यीशु यो जीवन र जीवनका आशिषहरूको लागि। म यो रेडियो कार्यक्रमलाई प्रभु तपाईँको हातमा राख्छु। यो कार्यक्रममा प्रभु तपाईँले दिन प्रतिदिन तपाईँको राज्य महिमाको प्रचारको खातिर यो संसारको कुना कुनामा, यो देशको कुना कुनामा सबै बिन्ती प्रभु यीशुको नाम। आमेन। श्रोता साथी, आजको प्रस्तुतिमा म परमेश्वरसँग मानिसको सम्बन्धको विषयलाई लिएर तपाईँहरूको सामु आफ्ना कुराहरू राख्नेछु। र मानिस तपाईँ हामीलाई कहिले पनि संसारको मालिक भनेर परमेश्वरले भन्नु भएन, तर सबै उहाँका सृष्टिहरूमाथि अधिकार गर भनी भन्नुभयो, जुन कुरा पवित्र धर्मशास्त्र बाइबलको पहिलो पुस्तक उत्पत्ति 1:28 लेखिएको छ। यहाँ यसरी लेखिएको छ, श्रोता, परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो अर्थात् मानिसलाई, र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैछ, समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। हो श्रोता, मानिसलाई परमेश्वरले संसारमाथि अधिकार गर्न गर भनेर भन्नुभयो अथवा शक्ति दिनुभयो। संसारको जस्तो सुकै असल व्यक्ति किन नहोस्, जसले आफूलाई सबै कुराको ज्ञान भएको दाबी किन नगरोस्, किनकि उसले आर्जन गरेको ज्ञान पद प्रतिष्ठाको बावजुद पनि ऊ संसारको मालिक कदापि हुन सक्दैन। यो सत्यलाई तपाईँ र मैले बुझ्न जरुरी छ। उसले आफ्नो क्षमता र नियन्त्रण बाहिरका कुराहरूमा आफ्नो प्रभुत्व देखाउन खोज्दछ, अर्थात् ती सबै कुराको मालिक उनी हो भनी दावी गर्दछ, तर पनि ऊ संसारको मालिक हुन सक्दैन। अर्थात् संसारमा भएका तपाईँ हामी मानिसहरूलाई लाग्छ कि हामी हाम्रो सम्पत्तिको मालिक हौ, हामी हाम्रो जीवनको आफै मालिक हौ। तर बाइबल धर्मशास्त्रमा हामीले हेर्यौँ भने हामी आफ्नो जीवनको र आफूसँग भएका यावत कुराहरूको हामी मालिक होइनौँ। हामी केवल त्यसको रेखदेख गर्ने, हेरचाह गर्ने, संरक्षण गर्ने, उपभोग गर्ने व्यक्ति मात्र हो। त्यो कुरालाई हामीले बुझ्नुपर्छ। आज हामीले हेर्न सक्छौँ दैविक प्रकोप जस्तो बाढी, पहिरो, भुइँचालो, ठुल्ठुला सामुद्रिक आँधीहरू, ज्वालामुखी विस्फोटनहरू र आगलागीहरू जसलाई मानिसले नियन्त्रण गर्न सक्दैन। अर्थात् यी प्राकृतिक प्रकोपहरूलाई मान्छेले नियन्त्रण गर्न सक्दैन। र जो मान्छेले म जानेको छु, मलाई सबै कुरो थाहा छ, म सबै कुरा मेरो अधीनमा छ, म जे चाहन्छु त्यो गर्छु भनेर घमण्ड गर्छन् र गरिरहेका छन्, तिनीहरूले यी दैवीय प्रकोपहरू छन् र प्रकृति छ त्यसलाई आफ्नो वशमा वा नियन्त्रणमा राख्न सक्दैनन्। त्यो कुरो संसारका घटनाहरू र इतिहासले प्रमाणित गरिसकेका छन् र हाम्रै जीवनमा पनि ती कुराहरू प्रमाणित भइसकेका छन्। अर्थात् संसारको कुनै पनि ताकतदार वा शक्तिशाली मानिसले परमेश्वरको सृष्टिलाई आफ्नो हातमा लिन सक्दैन, किनकि मानिसले कहिले पनि वातावरणलाई आफ्नो वशमा राख्न सकेन वा सकेको छैन। राजा सोलोमनले पवित्र धर्मशास्त्र बाइबलको उपदेशक भन्ने पुस्तकको 2:18 यसरी भन्छन्, सूर्यमुनि सबै कुरा जसका निम्ति मैले परिश्रम गरेको छु ती सबै मैले घृणा गरे, किनभने मैले ती पछि आउनेको निम्ति छोड्नै पर्छ। श्रोता मित्र, पवित्र धर्मशास्त्रमा हेर्यो भने हामी स्पष्ट रूपमा देख्न सक्छौँ कि सुरुदेखि नै मानिस र परमेश्वर र परमेश्वरको सम्बन्धलाई केलाउने हो भने मानिस सधैँ परमेश्वरको सृष्टिको रखवाला मात्र भएको पाइन्छ, अर्थात् हेरचाह गर्ने मात्र भएको पाइन्छ, र वास्तविक मालिक भने परमेश्वर स्वयं हुनुहुन्छ। यही वास्तविकतामा हामी हेर्न सक्छौँ परमेश्वरले मानिसको सृष्टि गर्दा उहाँ भन्नुहुन्छ, जसलाई पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 1:26 यसरी लेखिएको छ, फेरि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। अगाडि उत्पत्ति 2:8 यसरी लेखिएको छ, परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनु भयो र उहाँले बनाउनु भएको मानिसलाई त्यहाँ राख्नु र उक्त बगैँचाको बीचमा जीवनको रुख र असल खराबको ज्ञान दिने रुख पनि लगाउनु। र अगाडि 16 यसरी लेखिएको छ, बगैँचाका सबै रुखका फल तैँले सङ्कोच नमानी खानु, तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन त्यो तैँले खान्छस् निश्चय त मर्नेछ। तर जब आदम र हवाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरी शैतानको कुरा सुने र नखानु र नछुनु भनेको रुखको फल खाए, तब तिनीहरू परमेश्वरबाट लुके। मालिक लुक्नु आवश्यक छैन। त्यसपछि उनीहरूलाई उक्त स्वर्गीय अदनको घरबाट निकालियो, किनकि त्यो घर तिनीहरूको थिएन, अर्थात् त्यहाँ तिनीहरू एक हेरचाह गर्ने, रेखदेख गर्ने मानिसहरूको रूपमा मात्र थिए। श्रोता मित्र, हामी यस संसारमा एक परदेशी झै छौँ। हामीसँग भएका सम्पूर्ण कुराहरू क्षणिक र नाशवान छन्। हाम्रो जीवन अत्यन्तै छोटो छ र यो छोटो जीवनमा हामीले गर्नुपर्ने कामहरू धेरै छन्। हामीसँग भएका सम्पूर्ण कुराहरू परमेश्वरले आशिषको रूपमा जबसम्म हामी यस संसारमा छौँ उपभोग गर्न सक्छौँ भनी दिनुभएको, तर ती सबै कुराहरू हाम्रा होइनन्, अथवा त्यसको मालिक परमेश्वर स्वयं हुनुहुन्छ। त्यसैले त पवित्र धर्मशास्त्र बाइबलको भजन सङ्ग्रह 24:1 राजा दाउदले यसरी परमेश्वरको महिमाको विषयमा भजन गाउँछ र उनी भन्छन्, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्। संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। आज कयौं मानिस परमेश्वरको सृष्टिमा भएका कुराहरूमाथि आफ्नो हक दावी गर्ने दौडमा छन् र प्रयत्न गरिरहेका छन्। त्यसैले त आजको यो संसारलाई हेर्दा जे जति नराम्रा नकारात्मक घटनाहरू घटिरहेका छन् हामी देख्दछौँ, त्यसले आजको मानव समाजलाई कतातिर डोर्याउँदैछ, सो छर्लङ्ग पारेको छ। इसरायलीहरूलाई कनान देशमा ल्याउनुभन्दा अगाडि परमेश्वरले मूसाद्वारा इसरायलीहरूलाई चेतावनी दिनुभयो, जुन कुरो पवित्र धर्मशास्त्र बाइबलको व्यवस्था भन्ने पुस्तकको 11 र 18 पदहरूमा यसरी लेखिएको छ। मूसा भन्छन्, सावधान बस, मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू, उहाँका भनेको परमेश्वरका आज्ञाहरू र उहाँका विधि विधान उल्लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल। अगाडि 18 पदमा अझ यसरी भनिन्छ, मूसा भन्छन्, तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ, यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नु भएको करार स्थिर गर्नुहुन्छ जो आजसम्म छँदैछ। यहाँ भन्न खोजिएको छ कि जब तिनीहरूका गाईवस्तुहरू बढे, उनीहरूको सुन चाँदीहरूको वृद्धि भयो र उनीहरूको पेट भरियो अर्थात् खान पाए, त्यसपछि उनीहरूले परमेश्वरलाई भुले। मूसाले अगाडि अझ भने, यदि तिमीहरूले परमेश्वरलाई बिर्स्यो भने अझ के हुनेछ, तर यस्तो किसिमको अवस्था नभोग्नको लागि इसरायलीहरूले परमेश्वरले भन्नुभएको कुरालाई स्वीकार गर्नुपर्ने थियो। तर हामी यो कथातिर जाँदैनौँ। दिनहरू बित्दै गए श्रोता, इसरायलीहरूले परमेश्वरलाई भुले र उनीहरू शत्रुको हातमा परे अर्थात् उनीहरूले आफ्नो वातावरणलाई नियन्त्रण गर्न सके। आज तपाईँ हामीहरू पनि को अवस्था पनि त्यस्तै छ। परमेश्वरले निरन्तर रूपमा बारम्बार तपाईँ र मलाई उहाँका कुराहरूद्वारा चाहिँ सचेत गराइरहनु भएको छ, चाहे बाइबल धर्मशास्त्रद्वारा होस्, चाहे प्रचार प्रसार सुनेर होस्, चाहे रेडियो टेलिभिजनबाट होस्, परमेश्वरले भनिरहनु भएको छ, दुष्ट कामलाई छोड, नराम्रो बाटो त्याग, मतिर फर्क। तर हामी कहाँ छौँ त? के हाम्रा सबै कुराहरू, दुष्टताहरू, नराम्रा कुराहरू तपाईँ हामीले त्यागेका छौँ त? परमेश्वरलाई हामीले भुलेका छौँ त? यदि हामी परमेश्वरको निरन्तर खबरदारी र चेतावनीको बावजुद पनि हामीले यी सबै सांसारिक गतिविधिहरू त्यागेनौँ भने, छोडेनौँ भने, परमेश्वरतिर फर्केनौँ भने, त्यसको सजाय तपाईँ हामीले भोग्नुपर्छ। परमेश्वरले तपाईँलाई आशिष दिनुहोस्। आमेन। आशाको
बाणी। श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org।
श्रोत साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पुकार पोखरेल समसामयिक विषयका केही प्रस्तुतिहरू लिएर उपस्थित भएको छु। आजको मेरो प्रस्तुति छ, यसुमा पाप क्षमा। दोस्रो विश्वयुद्ध भर्खरै सकिएको थियो श्रोता। एकजना जापानिक नागरिक दोस्रो विश्वयुद्ध चलिरहेको समयमा डरले गुफाभित्र बस्ने गर्थ्यो। विश्वयुद्ध सकिएको धेरै दिन भइसकेको थियो, तर पनि उक्त जापानिक नागरिक गुफाभित्रै बस्ने गर्थ्यो। अब अरू मानिसहरूले त्यो न व्यक्ति गुफामा बसेको देखे, तब उसलाई सोधे, तिमी किन अझ गुफामा बसिरहेका छौ? तब त्यो व्यक्तिले जवाफ दियो, तिमीहरूलाई थाहा छैन दोस्रो विश्वयुद्ध चलिरहेको छ, त्यसमा हामी पनि मारिन सक्छौँ। त्यसले म गुफाभित्र बस्छु ताकि मलाई कुनै किसिमको क्षति नहोस्। यति सुनेर अरू व्यक्तिहरूले त्यो व्यक्तिलाई सम्झाए कि हाम्रो दोस्रो विश्वयुद्ध सकिसक्यो। यो कुरा सुनेर अरू व्यक्तिहरूले त्यो व्यक्तिलाई सम्झाए कि दोस्रो युद्ध विश्वयुद्ध सकेको कयौँ महिना भइसकेको, तिमी अझै डराएर गुफाभित्र बस्नु आवश्यक छैन, अब तिमी स्वतन्त्र भएर बाँच्न सक्छौ। श्रोत साथी, मैले भर्खरै बताएको यो घटना दोस्रो विश्वयुद्धको समयमा घटेको साँचो घटना हो। आज यो संसारमा थुप्रै मानिसहरू पापको डरले गर्दा त्यस्तो दासत्वमा जिइरहेका छन्। त्यो गुफामा बस्ने व्यक्ति जस्तै सत्य कुरालाई मानिसहरूले बुझेका छैनन्। आजभन्दा 2000 वर्ष अगाडि येशु ख्रिस्ट संसारमा आउनु भएर त्यो पापको बन्धनलाई तोडिदिनु भएको छ। तपाईँ र हामी अझै डराएर संसारका विभिन्न कुराहरूमा अल्झिरहनु आवश्यक छैन। आज संसारमा धेरै मानिसहरू पापबाट छुटकारा पाउने उद्देश्यका साथ विभिन्न किसिमका धर्म कर्म तीर्थयात्रा तथा बलिदान चढाउने गर्छ, तर यी सबै कुराहरूले मानिसलाई उसका पापबाट मुक्ति वा उद्धार दिन सक्दैन। पापको कारण परमेश्वर र मानिसको सम्बन्ध अलग गराएको थियो। पवित्र धर्मशास्त्र बाइबलको रोमी भन्ने पुस्तकको 3:23 पदमा यसरी लेखिएको छ, श्रोता, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। हो श्रोता, पापैको कारण मानिस परमेश्वरसम्म पुग्न सक्दैन, किनभने परमेश्वर पवित्र हुनुहुन्छ र मानिस पापी, तर प्रभु येशू यस संसारमा कन्या मरियमको गर्भबाट पवित्र आत्माको शक्तिमा गर्भधारण भएर जन्म लिनुभयो। उहाँ एउटा साधारण मानिस जस्तै शारीरिक रूपमा हुर्कनु बढ्नुभयो। उहाँले आफ्नो पिताको पुर्खौली पेसामा काम गर्न सहायता गर्नु, र जब समय आयो तब उहाँले मानिसहरूलाई शिक्षा दिँदै उहाँले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन, जुन कुरा हामी पवित्र धर्मशास्त्र बाइबलको यहुन्ना 14:6 पदमा पाउँछौँ। श्रोता, विभिन्न शास्त्रहरूले बताउँछन् रगत नबगाइकन पापको क्षमा हुन सक्दैन, जसको कारण मानिसहरू पशु पंक्षी तथा जनावरहरूको बलिदान दिने गर्छ, यो विश्वास गरेर कि त्यसले पाप क्षमा हुन्छ। तर हामीले बुझ्नुपर्ने कुरा यो हो कि यो भने के हो भने, यदि मानिसको पाप जनावर अथवा पशु पंक्षीको बलिदानले क्षमा हुने भए हामी मानिसको मोल के त? मानिसको पाप क्षमा कुनै जनावरको बलिदानले नभएर मानिस नै बलिदान हुनुपर्ने थियो, त्यो पनि निर्दोष तथा पवित्र मानिसको बलिदानको आवश्यकता थियो, जसको कारण प्रभु येशू ख्रीष्ट सारा मानव जातिको पाप र अधर्म जस्ता अधर्म क्षमा गर्नको निम्ति बलिदान। श्रोता, उहाँमा कुनै छल थिएन, उहाँले कुनै पाप गर्नुभएको थिएन, तर पनि एउटा अपराधीलाई चाहिँ येशूलाई मानिसहरूले क्रुसमा झुन्ड्याए। यो हुनु आवश्यक थियो किनकि यसको लागि येशू ख्रीष्ट यस संसारमा आउनु भएको थियो, जुन कुराको अगमबाडी 100 वर्ष अगाडि थुप्रै भविष्यवक्ताहरूले गरेका थिए। पवित्र धर्मशास्त्र बाइबलको पुरानो करार अर्थात् येशू यस संसारमा आउनुभन्दा अगाडि नै लेखिएको पुस्तक यसैयाको 7:14 पदमा येशूको जन्मको विषयमा अगमबाणी गरिएको पाइन्छ, जहाँ यसरी लेखिएको छ, परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्या गर्भवती हुनेछ र त्यसले एउटा छोरो जन्माउनेछ र उनको नाउँ इमानुएल राखिनेछ। इमानुएलको अर्थ परमेश्वर हामीसँग हो। यसै अगमवक्ताले केवल येशूको जन्मको विषय मात्र अगमबाणी गरेका थिएन, तर येशू सारा मानव जातिको पाप र अधर्मको क्षमाको निम्ति बलिदान हुने कुराको पनि अगमबाणी गरेका थिए, जुन कुरा हामी यसैया 53:4-5 पदमा पाउँछौँ, जहाँ यसरी लेखिएको छ, निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ, तर ऊ त हाम्रा अपराधका निम्ति पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोराको चोटले हामी निको। श्रोता, पुरानो समयमा मानिसहरू आफ्ना पापबाट छुटकारा पाउन जनावर तथा पशु पंक्षीको बलिदान दिने गर्थे। उनीहरूका निम्ति एउटा पवित्र स्थान हुन्थ्यो जहाँ सबैजना जान पाउँदैनथे। त्यो ठाउँमा केवल पुजारीहरू बलिदान लिएर जान्थे र त्यो स्थान पर्दाले छोपिएको हुन्थ्यो, तर जब येशू क्रुसमा बलिदान हुनुभयो तब त्यो पर्दा च्यातियो। पापको कारण मानिस र परमेश्वरको बीचमा जुन पर्दा थियो त्यसलाई येशूले सदाको निम्ति च्यातिदिनु। अब तपाईँ र म येशूद्वारा बाहिर परमेश्वर पितासम्म पुग्न सक्छु।
आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120, र अर्को 98185555, 98185555। श्रोता, तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रो सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।